یا علی مدد. الوائز رائے ابو علی مشنری، وائز نمبر
834. سمپل گنان سیکھتے ہیں لیکن پیروں کا کلام ہے اس کے اندر موتی ہے، بہت سی سمجھنے کی چیز ہے. آج میں نے آپ کے سامنے یہ جو پاٹھ بولا کہ یہ جو پنتھ ہے اس کو پورے طریقے سے اپنے اپیوگ میں، عمل میں، استعمال میں لانے والا، اس پہ پورے طریقے سے چلنے والا بہادر شورا کوئی کوئی ہے. نبی محمد کو دیکھو، اور جس طرح نبی محمد کہلاتے ہیں، نبی محمد کرتے ہیں، نبی محمد کہتے ہیں، ایسا چلو. نبی محمد جو ہے یعنی نبی کو دیکھتا ہے، ایسا کہاوے رسول اللہ کا اسوہ حسنہ، یعنی ان کے جو عمل تھے اس طرح ہمیں چلنا چاہیے. سچو علم پہ شمس بنا، ہم کو بھی شمس ماں باپ نے کہا کہ میں تمہیں سچی بات کہہ رہا ہوں کہ یہ مذہب جو ہے مشکل ہے. مشکل اس لیے ہے کہ ہمارا جو یہ مذہب ہے یہ ایک تلاؤ کی طرح جس میں پانی بھرا ہے، اور وہ پانی آہستہ آہستہ گندا ہو جاتا ہے. ہمارا مذہب ایسا نہیں ہے. ہمارا مذہب ایک ندی کی طرح ہے، اس میں چالو پانی آ رہا ہے، جا رہا ہے. یہ ندی کا پانی کبھی بھی خراب نہیں ہوگا. یہاں آنے جانے کا مقصد کیا ہے کہ ہر زمانے کے اندر ہمارے پاس ایک امام موجود ہے. ہر زمانے میں مولا مرتضی علی کو 1400 سال ہوئے، لیکن مومنوں اسماعیلی دین کوئی مولا مرتضی علی سے چالو نہیں ہوا. مولا مرتضی علی کا جو نور تھا وہ ان کے باپ میں بھی تھا، دادا میں بھی تھا، پردادا میں بھی تھا. جب سے دنیا کے اندر انسان پیدا کیا گیا، اس کی ہدایت کے لیے خدا تعالی نے نبی بھیجے، امام بھیجے. ہر زمانے کے اندر نبی کا نور تھا اور امام کا نور تھا. میں آپ کو یہ کہنا چاہتا ہوں کہ آپ سمجھو, جب اس دنیا کے اوپر انسان پیدا ہوا اس وقت اسے نادانی سے, بے وقوفی سے اور انجان پنے سے ہی واسطہ تھا, علم نہیں تھا. تو خدا تعالی نے نبی بھیجے. ہر نبی محمد رسول اللہ کا نور ہے اور ہر نبی کے ساتھ ایک امام ہوتا ہے. جس طرح ایک بچہ پیدا ہوتا ہے تو ماں اس کو رکھتی ہے, 24 گھنٹے ماں کے پاس رہتا ہے. باپ تو کبھی آیا, تھوڑا سا کھیلا, 5-10 منٹ چھوڑ دیا. ماں اس کو پرورش کرتی ہے, اس کو مینرز سکھاتی ہے, ریت بھات سکھاتی ہے, باپ کی شناخت دیتی ہے, بہن بھائیوں کی باتیں سناتی ہے, یہ بھائی ہے یہ بہن ہے, اس کو کپڑے پہناتی ہے, ہاتھ منہ دھونا سکھاتی ہے, یہاں تک کہ وہ انسان جوان ہو جاتا ہے. جب وہ اس لائق ہو جاتا ہے کہ وہ اپنی زندگی, اپنی خیالوں کی زندگی, اپنے کام کی زندگی, اپنی ایجوکیشن کی زندگی وہ گزار سکتا ہے, تو پھر وہ ماں سے جدا ہو کے باپ کے نزدیک چلے جاتا ہے. اب اس کو ماں کے ساتھ اتنا واسطہ نہیں ہے, اور کبھی وہ زیادہ دیر ماں کے پاس بیٹھتا بھی ہے تو ماں کہتی ہے جا بھی دکان کے اوپر, یا باپ کیا کام کر, باپ کی مدد کر. بالکل اسی طرح سے جب خدا تعالیٰ نے دنیا بنائی اور انسان بنے تو اس کو ماں کی ضرورت تھی, اور ماں کون ہے؟ نبی ماں ہے. ابھی تعلیقہ مبارک ہم نے پڑھا, مولانا حاضر امام کہتے ہیں میں مات پتا طریقے دونوں دعا آشیش دیتا ہوں. حاضر امام باپ بھی ہے ماں بھی ہے. ماں کا نور ہے وہ پیری نور ہے, نبی کا نور ہے وہ ماں کا نور ہے, اور نبی اور پیر کا نور ایک ہی چیز ہے. ہم کیوں اس کو پس ادر دین کو کہ پس شمس کو ہم پیر کہتے ہیں, نبی کیوں نہیں کہتے؟ اس لیے کہ نبوت کا سلسلہ بند ہو گیا. نبوت اس لیے ہوتی ہے کہ خدا تعالیٰ اس کو وحی کرے, اور ابھی وحی کی ضرورت نہیں ہے. اس لیے نبی کے نور کو ہم نے پیر کا نام دیا, اور اللہ کے نور کو ہم امام کہتے ہیں. یہ باپ ہے, پیر ماں ہے. تو اس زمانے کے اندر جب بھی آدمی دنیا میں نیا نیا تھا, اس کو ہدایت کرنے کے لیے, سکھانے کے لیے, اچھی زندگی گزارنے کے لیے اس زمانے کے نبیوں نے ان کو باتیں سنائی, ہدایت کی, جھوٹ مت بولو, مینر سکھائے کہ سیدھے ہاتھ سے کھاؤ, ہاتھ منہ دھو کے کھاؤ, کپڑے پہننے کا شعور سکھایا, رہنے کرنی اور سوسائٹی کے اندر رہ کے جو ریت بھات تھی وہ سکھائی. جیسا جیسا زمانہ بدلتا گیا نبیوں کے فرمان بھی بدلتے گئے, اور یہاں تک کہ محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم تک جو کچھ خدا تعالیٰ نے انسان کو سکھانا تھا نبیوں کی معرفت سے سکھایا, نبوت کا سلسلہ ختم ہو گیا. یعنی کہ ایجوکیشن اسکول میں پوری ہو گئی, سرٹیفکیٹ مل گیا, مگر یہ اسکول کی ایجوکیشن سے دنیا میں کام نہیں چلتا. کدھر بھی جاؤ ٹریننگ لینی پڑتی ہے, اپرنٹسشپ کرنی پڑتی ہے. اسی طرح سے رسول اللہ کی نبوت ختم ہو گئی مگر ہدایت بند نہیں ہوئی, نور بند نہیں ہوا, اور اس کے بعد پھر حسن, پھر قاسم, پھر جعفر, پھر زین اللہ العابدین, پھر محمد باقر, پھر جعفر صادق, پھر احمد عادی. اس طرح یہ پیروں کا سلسلہ چلا, ونش پرمپرا, جیسے کہ امامت کا سلسلہ مولا مرتضی علی سے چلا, امام حسین, امام زین اللہ العابدین, امام محمد باقر, مولانا حضر امام تک. ہمارا حضرت امام 49th امام ہے، اگر 50th امام ہے لیکن 50th پیر ہے، اور شاہ پیر کے دونوں جامع ہیں حضرت امام کے پاس. اگر آپ بہت پرانی نہیں، یعنی پرانی سے میرا مطلب 5-10 ہزار برس کی ہسٹری نہیں، 1000 برس کی ہسٹری پڑھ لو، محمد رسول اللہ سے 1400 برس کی 1300 برس کی ہسٹری پڑھ لو، تو آپ کو پتہ لگے گا کہ ہر زمانے کے اندر امام موجود تھا، امام کا نور موجود تھا لیکن بیک گراؤنڈ میں تھا، جیسا کہ باپ چھوٹے بچے کی لائف میں بیک گراؤنڈ میں ہوتا ہے، ماں فرنٹ میں ہوتی ہے. ماں اس کو کھانا کھلاتی، سب کچھ مینر سکھاتی ہے، لیکن جب بچہ جوان ہو جاتا ہے پھر ماں بیک گراؤنڈ میں چلی جاتی ہے، باپ فرنٹ میں آتا ہے. ایسا ہی رسول اللہ کی وفات کے بعد نبوت ختم ہو گئی، اب ہمیں باپ کی ضرورت ہے ہدایت کی. مرتضیٰ علی سے امامت کا سلسلہ چلا، امام کا نور پہلے سے تھا، لیکن دنیا کی سویلائزیشن کلچر کا حساب کر کے زمانے کے طور پہ وہ تمام ریولیشن جس کو ہم وہی کہتے ہیں، تورات، زبور، انجیل اور قرآن، چار کتابیں اسلام کے اندر منظور کی گئیں. تورات حضرت موسیٰ علیہ السلام کے اوپر اتری، زبور حضرت داؤد کے اوپر اتری، انجیل حضرت عیسیٰ کے اوپر اتری، اور قرآن محمد رسول اللہ کے اوپر اترا. ہم مسلمان ہیں، ہمارا دین اسلام ہے، ہم مانتے ہیں، بلیو کرتے ہیں کہ اللہ ایک ہے، اس کا کوئی شریک اور بھاگیدار نہیں، اللہ کا کوئی بدن نہیں، اللہ کی کوئی شکل نہیں، رنگ نہیں، میٹیریل حساب اللہ کسی چیز جیسا نہیں. ہم کوئی چیز کو کمپیئر نہیں کر سکتے کہ بھئی اللہ ایسا ہے، کیونکہ اس جیسا کوئی ہے ہی نہیں. اللہ ایک ہے، خالق ہے، مالک ہے، روزی دینے والا ہے، رب ہے، اور قرآن اس کا کلام ہے، ہم اس چیز کو مانتے ہیں، کیونکہ قرآن ہمارے مولا کے گھر میں اترا. 1 بلین سے زیادہ مسلمان ہیں. اب کسی بھی بڑے عالم کو پوچھو کہ بھئی قرآن نازل ہوا تو کس کے گھر میں نازل ہوا، حضرت ابوبکر کے گھر میں قرآن اترا؟ کہے گا نہیں. حضرت عمر کے گھر میں اترا؟ کہے گا نہیں. کہاں اترا؟ محمد اور علی کے گھر میں. ہم اسماعیلیوں کا جتنا حق قرآن پر ہے، حضرت امام کے تھرو سے، مسلمانوں کا اتنا حق 10% بھی نہیں، کیونکہ قرآن ہمارے مولا کے گھر میں اترا، علی نبی کے گھر میں اترا، حسن حسین چھوڑ دیتے جب قرآن کمپلیٹ ہوا. قرآن کو سمجھنے والے وہ ہیں کہ جن کے گھر میں خدا نے قرآن بھیجا. ایسے لگ بھگ 25-30 کروڑ عرب ہیں کہ جن کی مدر ٹنگ عربک ہے، ان کی ماتر بھاشا عربک ہے، لیکن آج تک ان کے اندر بھی قرآن شریف کی سمجھ اور قرآن شریف کا جو ترجمہ ہے اس میں یہ لوگ یونائٹ نہ ہو سکے. گئے 1400 سال کے اندر ہزاروں عربوں نے قرآن شریف کے ترجمے کیے اور قرآن شریف کی انہوں نے تفسیریں کی، لیکن ایک دوسرے سے ملتے نہیں. تو مومنوں، میں کہنا یہ چاہتا ہوں کہ قرآن شریف علی نبی کے گھر میں اترا تو علی نبی جتنا قرآن جانتے ہیں اتنا کوئی دوسرا جانتا ہے؟ کوئی نہیں. تو کیا علی نبی، استغفر اللہ، توبہ کر کے کہتا ہوں، یوں ہی مر گئے؟ شبد برابر نہیں ہے، لیکن میں آپ کو سمجھانے کے لیے کہہ رہا. کیا علی نبی اپنی اولاد کو قرآن کا علم دیے بغیر گزر گئے؟ نہیں دیتا. یہ اللہ کا دین چالو ہے, قیامت تک چلے گا. علی نبی نے اپنی اولاد کو یہ علم دیا. ابو بکر, عمر, عثمان وغیرہ جو تھے ان کو یہ علم نہیں ملا, بھلے ان کی زبان عربک تھی. علی نبی کے گھر میں قرآن اترا اور یہ سلسلہ بسلسلہ علی نبی کے گھر میں اترا ہوا. یہ قرآن جتنا امام جانتا ہے کوئی نہیں جانتا, اور خود قرآن کہتا ہے کہ مجھ کو سمجھنے والے بہت ہی تھوڑے ہیں, اور وہ ہیں کہ جو علم کے اندر راسخ ہیں. راسخ ہے چنورے, ہلے نہیں, شک پیدا نہ ہو. ہر زمانے کا امام اپنی جماعت کو زمانہ دیکھ کے قرآن کی تعلیم کے اوپر چلاتا ہے. ہمارا دین اسلام ہے, ہمارا نبی محمد مصطفیٰ ہے, ہمارے امام مرتضیٰ علی سے حضرت امام تک ہے. ہمارا اللہ ایک ہے کہ جو سارے جہان کا پیدا کرنے والا ہے. یہ ہمارا ایمان ہے. لیکن بہت سی چیزیں مسلمان بھول گئے, قرآن کو بھول گئے, حدیثوں کو بھول گئے, پالیٹکس میں پڑ گئے. اور آپ ہسٹری پڑھو نبی کریم کے زمانے سے تھوڑا پہلے کی, یعنی نبی سے 100 برس پہلے کی, اور اس کے بعد نبی کی آپ ہسٹری پڑھو تو آپ کو پتہ لگے. اور رسول اکرم صلی اللہ علیہ وآلہ وسلم فرمایا کرتے تھے, اے مسلمانوں, میں جاتا ہوں اس دنیا کو چھوڑ کے, دو چیزیں میں اپنے پیچھے چھوڑ جاتا ہوں, ایک تو خدا کا قرآن کلام کتاب ہے اور دوسری میری آل ہے. نبی کہتے ہیں یہ دونوں چیزیں ساتھ ساتھ چلے گی. سوری, کبھی چھٹی نہیں ہوتی. قیامت تک قرآن اور میری آل کبھی چھٹے نہیں. تم اگر ایک کو پکڑو گے دوسرے کے چھوڑ دو گے, تو نبی قسم کھاتے ہیں کہ خدا کی قسم واللہ تم لوگ گمراہ ہو جاؤ گے. گمراہ کا مطلب ہے رستہ چوک جاؤ گے, بھول جاؤ گے. محمد رسول اللہ کی آنکھیں بند ہوئی, ابھی تو جنازہ پڑا ہے, فاتحہ بھی نہیں دی گئی, اور رسول کے جو قریبی کلوزسٹ جو اصحاب تھے اور سسرے بھی تھے, حضرت ابو بکر نبی کے سسر تھے, ان کی بیٹی بی بی عائشہ نبی کی گھر والی تھی, حضرت عمر کی بیٹی حفصہ رسول کی گھر والی تھی. داماد گزر گیا ہے, ارے کچھ تو شرم کرو, بیٹی کا گھر والا گزر گیا ہے اور یہ اٹھ کے چلے گئے, جنازہ چھوڑ دیا. کہاں گئے؟ ایک چھوٹے سے ہال میں گئے کہ جہاں گائے بھینسوں کی آکشن ہوتی تھی. جب وہاں گئے تو کچھ لوگ ان کے پیچھے گئے, آجو باجو میں باہر بیٹھے تھے, سب کو اندر بلایا. 300 آدمی تھے اس وقت. مدینے کے اندر 200,000 مسلمان تھے, 9 مسجدیں تھیں, اور اس چھوٹے سے ثقیفہ بنی سعدہ اس کا نام تھا, وہاں 300 آدمیوں نے مل کے حضرت ابو بکر کو حضرت عمر کے کہنے سے خلیفہ بنا دیا. دعا کرو میرا گلا ٹھیک رہے, خلیفہ بنا دیا. اب خلیفہ بننے میں 5-6 گھنٹے نکل گئے, اور یہاں پیچھے کیا ہوا؟ رسول اللہ نے وفات پائی, یہ لوگ اٹھ کے چلے گئے. مرتضی نے نبی کو اپنی گود میں اٹھایا، حسن حسین پانی لے کے آئے اور حضرت مرتضی نے نبی کو غسل دیا، ایک آدمی قبر کھودنے والے کو بلایا اس روم کے اندر جہاں نبی کا وہ پلنگ کے چار پائی پڑی تھی، اس کے چار پاؤں کا نشان کر کے قبر کھودی گئی روم کے اندر، اور اس قبر کے اندر مرتضی علی نے ان کو وہی کپڑے پہنائے، کفن نہیں، وہی کپڑے کے جن کپڑوں میں نبی صاحب گزر گئے، وہ پہلے غسل دیا پھر وہی کپڑے پہنا کے مرتضی علی خود نیچے اترے، رسول پاک کو سلایا، مٹی ڈال کے قبر بند کر دی، فاتحہ پڑھی، دروازہ بند کیا، تالا لگایا، کھیسے میں چابی ڈال کے مولا اپنے گھر میں چلے گئے. ابھی 5-6 گھنٹے کے بعد ادھر تو میں ہوتی رہی، خلیفہ بنا دیے حضرت ابو بکر کو، اب یہ آئے چلو جنازہ نکالیں گے. جب یہاں آئے ادھر ادھر دیکھا کچھ لوگ باہر کھڑے تھے، دروازے پہ تالا لگا، انہوں نے کہا بھائی نبی تو دفن ہو گئے، اندر کوئی گیا نہیں، رسول اللہ کا جنازہ نہیں نکالا گیا، لوگوں نے کندھا نہیں دیا، کلمہ شہادت نہیں پڑا، آپ کو یہ چیزیں آرڈینری ہسٹری میں نہیں ملیں گی، کیونکہ مسلمان چھپاتے ہیں. اس وقت حضرت ابو بکر زمین پہ بیٹھ گئے غم کے مارے اور رونے لگے، یہ کیا ہوا؟ 1400 برس کی ہسٹری آج تک چلی آتی ہے، قیامت تک یہ داغ رہ گیا کہ داماد مر گیا مگر سسرے اس کے جنازے میں نہیں گئے، یہ داغ رہ گیا اور یہ داغ کبھی مٹنے والا نہیں. حضرت ابو بکر تو بیٹھ گئے رونے لگے، حضرت عمر غصے ہو گئے، کہنے لگے بہت بڑا لکڑی کا شہتیر لاؤ، شہتیر یعنی ٹمبر، تاکہ اس دروازے کو توڑا جائے. جب یہ بات نکلی تو کوئی ایک آدمی دوڑا مرتضی علی کے پاس، یعنی کیا ہے یا مولا؟ وہ لوگ دروازہ توڑ کے قبر کھود کے رسول کی باڈی باہر نکال کے اس کا جنازہ نکالنا چاہتے ہیں. مولا مرتضی علی اتنے غصے ہوئے کہ منہ میں سے جھاگ نکلتی تھی، اوپر کا بدن ایسا سوئے ہوئے تھے نا، صرف لنگی باندھی ہوئی تھی، کرتا لے کے پہننے کی فرصت نہ ملی، مولا اسی طرح سے دوڑے. جب ہی گھر کے باہر نکلے تھوڑی دور گئے تو یاد آیا ذوالفقار گھر پہ رہ گئی، لیکن اب وقت نہیں تھا وہاں تک جانے کے لیے، رستے میں ایک بہت بڑا ایسا ہی ٹمبر پڑا تھا، مولا نے اٹھا لیا. دوڑتے دوڑتے جب ہی گئے اور مولا کو دوڑتے دوڑتے دیکھا سب لوگ ہٹ گئے، مولا نے ایک لات ماری، دروازہ توڑ دیا اور رسول اللہ کی قبر کے اوپر جس طرح ہم گھوڑے پہ بیٹھتے ہیں ایک پاؤں ادھر ایک پاؤں ادھر، ایسا نبی کی قبر پہ جا کے مرتضی علی بیٹھ گئے، ہاتھ میں یہ لکڑ کی تلوار، تلوار تو نہیں تھی ایک ٹمبر تھا، لکڑی بڑی تھی. کون ہے نبی کی قبر کو کھودنے والا؟ بی بی عائشہ بھاگتی آئیں، ابا کو کہتی ہیں ابا چلے جاؤ چلے جاؤ، کیا ہے؟ رسول اللہ کہتے تھے ایک دن آئے گا علی مٹی کے گھوڑے پہ ہوگا، اس کے ہاتھ میں لکڑی کی تلوار ہوگی، اس کی آنکھوں میں سے آگ کے شولے نکلیں گے غصے کے مارے، منہ میں سے جھاگ نکلے گی. اے عائشہ نبی کہتے ہیں اس وقت ساری دنیا مل کے بھی علی کا سامنا کرے گی، علی سب کو برباد کر دے گا، ابا آپ چلے جاؤ. منہ نیچا کر کے یہ سب لوگ چلے گئے. رسول اللہ آج بھی ادھر ہی دفن ہے جدھر مرتضی علی نے ان کو دفن کیا تھا مدینے میں، بعد میں اس کے اوپر بڑا مقبرہ بن گیا، मैंने आपको ये बात हिस्ट्री तीसरी सुनाई। नंबर वन, हमारे इमाम हमेशा कहते आए हैं कि तुम अपने मजहब की हिस्ट्री से वाकिफ बनो, अपने हिस्ट्री पढ़ो तुम्हें पता लगे। नंबर टू, हमको हिस्ट्री पढ़ने से ये पता लगता है सच्चाई किधर है। अब क्या हुआ, नबी तो इस तरह दफन रह गए, जनाजा न निकला, लेकिन मौलाना रूम ने एक मोहर लगा दी अपनी किताब में। मौलाना रूम ने एक मोहर लगा दी, चू सुहाबा हुब दुनिया दाश्तन, चू सुहाबा हुब दुनिया दाश्तन, मुस्तफारा बेकफन बगुजाश्तन। रूमी कहते हैं कि जो सुहाबी थे, नबी के असहाब थे, उनको दुनिया की मोहब्बत थी, इसलिए उन्होंने नबी को कफन दिए बगैर दफन करवा दिया, छोड़ दिया नबी को। मुसलमानों के दिल जुदा हो गए। कुछ वो लोग थे कि जो खलीफा के पीछे गए, कुछ वो लोग थे कि जो अली मुर्तजा के पीछे लगे। मेजोरिटी वहां थी, यहां खिलाफत थी, मुर्तजा अली के साथी थोड़े थे, बनी हाशिम वगैरह। तो कुरान का जो इल्म था वो नबी के घर में रहा, नबी की फैमिली में रहा। अब इन्होंने कुरान जमा करना शुरू किया। जब ये कुरान नाजिल होता था उस जमाने में किताबें नहीं थी, कापियां नहीं थी, तो जैसे जैसे कुरान नाजिल होता रहा और रसूल अकरम सुनाते रहे, तो कोई कपड़े पे लिख ले रहे, कोई लकड़ी पे लिख ले रहे, कोई पत्थर पे लिख ले रहे, ऊंट की और गाय के पांव का जो ऐसा फ्लैट पीस होता है हड्डी का हिप के साथ, इसके ऊपर लिख लेते थे। बटके टूट जावे तो उसके टुकड़ों के ऊपर कुरान लिख लेते थे। मुर्तजाली ने कुरान इकट्ठा किया और रसूलुल्लाह की हयाती में किया, लेकिन इन लोगों ने फिर आके ये एक एक दो दो पांच दस 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 आयतों जो इधर उधर थी उसको इकट्ठा किया और इन्होंने कॉपी करनी शुरू की। लेकिन जिस क्रोनोलॉजिकल ऑर्डर में, यानी आयत नंबर वन, नंबर टू, नंबर फाइव, नंबर ट्वेंटी, नंबर थर्टी, जैसा कि 23 बरस लगे कि ये कुरान उतर रहा था और उसी के साथ साथ अली लिखते रहे, और लोगों ने ये चमड़े पे, कपड़े पे, ठिकरियों के ऊपर, पत्थरों के ऊपर लिखा, तो हजरत अबू बकर के जमाने में कुरान को इकट्ठा करने की स्कीम बनाई गई। इन्होंने 6 आदमियों को उसके अंदर अपॉइंट किया, अली का नाम नहीं लिया। अली से दुश्मनी थी, राइट बिगिनिंग से अली से दुश्मनी थी, इसलिए कि अली ने किसी का मामा, किसी का नाना, किसी का दादा, किसी का चाचा, किसी का थाव, किसी का बेटा, किसी का बाप अली ने मारा था। बड़े बड़े योद्धे, बड़े बड़े पहलवान थे कि जो काफिरों की साइड में थे। इस्लाम में 17 छोटी बड़ी लड़ाइयां हुई हैं, 17 लड़ाइयां हुई। इनमें सबसे बड़ी जो जबरदस्त लड़ाइयां हुई, एक बदर की हुई, एक उहद की हुई, एक खंदक की हुई, एक जमल की हुई। जमल की लड़ाई रसूलुल्लाह की वफात के बाद हुई। इन लड़ाइयों के अंदर बड़े बड़े योद्धे बहादुर लड़ने आते थे। अरे ख्याल करो, 1050 आदमी तलवारें भेले सब कुछ लेके आए, और इधर मोहम्मद की साइड में 313 आदमी थे, इसमें 20-20 बरस के बच्चे भी थे, जवान थे, लेकिन 30-35 बरस के 40 बरस पहलवान के सामने कौन लड़े। इधर एक ही तलवार थी मुर्तजा अली की, बाकी किसी के पास तलवार भी नहीं थी। ऊंट के पांव की फ्रंट की जो हड्डी थी, ये हड्डियां लेके लड़ने निकले, लकड़ी के गुजों लेके लड़ने निकले। ये 313 हैं कि जिनके पास हथियार भी नहीं, नहाते हैं, और उधर काफरों के साथ 1050 सारे अरबस्तान के योद्धे थे। अली की तलवार ने 70 आदमी मार डाले اور 100 سے زیادہ زخمی کیے باقی بھاگ گئے. اگر علی کی تلوار نہ ہوتی تو اسلام دنیا میں ہوتا ہی نہ. یہ ہسٹری سنانے کا میرا مقصد ایک ہی ہے کہ میں آپ کو بتاؤں کہ ہمارا یہ جو طریقہ ہے اسماعیلی طریقہ, یہ اسماعیلی طریقہ اس صدرالدین نے چالو نہیں کیا. مولانا حسن علی شاہ 150 برس پہلے آئے, انہوں نے چالو نہیں کیا. یہ طریقہ تو رسول اللہ کے زمانے سے ہے, رسول اللہ کے زمانے سے پہلے بھی تھا, عیسیٰ کے زمانے میں بھی تھا, موسیٰ کے زمانے میں بھی تھا, ابراہیم کے زمانے میں بھی تھا. یہ طریقہ اسماعیلی طریقہ, اس وقت نام اسماعیلی نہیں تھا, لیکن ہمارا یہ سلسلہ یہ طریقہ. ہر زمانے کے اندر کچھ مسلمان علی نبی سے پیار کرتے تھے, اور علی نبی سے پہلے جو امام اور نبی تھے ان سے پیار کرتے تھے. ان تمام نبیوں اور محمد کا نور یا علی کے نور کا ہر زمانے میں جو شخصیتیں تھیں, پرسنالٹیز تھیں, ان کو پیار کرنے والوں کا نام آج اسماعیلی ہے. ہم اپنے اماموں کو پیار کرتے رہے. رسول اللہ کے پاس جب مدینے میں شانتی ہو گئی تو لوگ, کچھ تھوڑے لوگ جن کا کام کاج دنیا میں کوئی نہیں تھا, یعنی بچے بڑے ہو گئے, خود بزرگ ہو گئے, کمانے کی فکر نہیں رہی, تو پھر وہ نبی کے پاس جا کے کہے, یا نبی آپ نے ہمیں کہا 5 وقت کی نماز پڑھو, ہم پڑھتے ہیں, روزے رکھتے ہیں, قرآن پڑھتے ہیں, یا نبی اس سے زیادہ کچھ ہے؟ کہا ہاں, نماز پڑھتے ہیں, روزے رکھتے ہیں, زکات دیتے ہیں, قرآن پڑھتے ہیں, یا نبی اس سے زیادہ کچھ ہے؟ فرمایا ہاں. تو وہ چھپ چھپا کے ایک ایک دو دو کو انڈیویجولی دیتے تھے. عام مسلمانوں کی تو طاقت بھی نہیں تھی اس کو سمجھنے کی. اس وقت مسلمان کیا تھے؟ مزدور تھے, کھیتوں میں کام کرتے تھے, جانور رکھتے تھے, اور وہ بے علم تھے. ان کو ایجوکیشن کچھ نہیں تھی, لٹریسی بھی نہیں تھی. اللہ کہتا ہے قرآن میں, اے محمد ان عربوں کو کہو کہ تم نے اسلام قبول کیا ہے سچ, لیکن ابھی تک ایمان تمہارے دلوں میں اترا نہیں. قرآن کی آیتوں میں ہے, تمہیں کیوں نہیں اترا؟ کیونکہ صرف نماز اور روزہ وغیرہ یہ چیزیں کہ جو الفابیٹ کے طور پہ ہیں, بچے کو سکھائی جاتی ہیں اے بی سی ڈی ای وغیرہ, اور 1+1 2 اور 2+3 5 یہ سکھائے جاتے ہیں, تو کیا بس یہی ایجوکیشن ہے اتنی؟ ارے اس کے بعد تو ایجوکیشن بہت ہے, یونیورسٹی تک پڑھنا پڑتا ہے. تو کیا یہی چیز تھی کہ جس کے لیے اتنی محنتیں ہوئی کہ تم نماز پڑھو, روزہ رکھو, باقی کھا پی جاؤ؟ سیریس چیزیں تھی. سیریس چیزیں کیا تھی؟ آدھی رات کو اٹھو, دنیا سے اپنے من کو توڑ کے جس نے تمہیں پیدا کیا ہے اس کے لیے سوچو, جس نے تمہیں پیدا کیا ہے اس کی بابت میں سوچو, مجھے کس نے پیدا کیا, وہ کون ہے, کیسا ہے, سوچو. یہ تھی بھید کی بات, یہ وہ چیز تھی کہ جو ہم لوگ کرتے آئے ہیں, جس کو ہم بیت الخیال کہتے ہیں. میں آپ کو یہی کہہ رہا ہوں, آدھے آدمی بیٹھے ہیں جس کے پاس بیت الخیال کا بول ہے. اے مومنوں, کھا پی کے سو جاتے ہو, کار روزگار کرتے ہو, اچھے کپڑے پہنتے ہو, موٹروں میں گھومتے ہو, کبھی یاد کیا کہ میں ایک دن مر جاؤں گا؟ آپ کو اپنی موت یاد ہے؟ اور موت لازم نہیں کہ آدمی کو 180 برس کی عمر میں آوے, موت تو کبھی بھی آ جائے. چھوٹے بچے بھی مر جاتے ہیں, جوان بھی مر جاتے ہیں, ارے ماں کے پیٹ سے مرے ہوئے بچے بھی پیدا ہوتے ہیں, موت یاد آئی کبھی؟ ٹی وی دیکھی, سنیما دیکھا, گھومے پھرے, گپے ماری, غیبت کی, گالیاں دیں, जरूरत पड़ी तो झगड़ा भी किया, मार धार भी की, खून भी निकले, बस क्या ये हमारी जिंदगी है, एक दिन मरना है। तो कभी सोचो तो सही कि भाई मरने के बाद क्या होगा, मरने के बाद क्या होगा, कहां जाइए। ऐ मोमिना, दीन जो है वो इंसान को सोच देता है, अक्ल देता है। और इसमें स्पेशली हमारा मजहब कि जो रूहानी मजहब है, नूरानी मजहब है, हमको अंदर की आंखें खोलने की तालीम देता है। हमारी ये जाहिर की दो आंखें हैं, लेकिन बिल्कुल इधर इन दो आंखों के पीछे जहां ब्रेन में अक्ल इंटेलिजेंस है, ये फ्रंट में 8.5 अंश का हमारा ये ब्रेन, 8.5 अंश का जिसको हम अपर ब्रेन कहते हैं, 1.5 पाउंड का ये पीछे का ब्रेन है। टोटल लगभग 2 पाउंड जितना हमारा ब्रेन है। पीछे का जो ब्रेन है वो नर्वस सिस्टम है, हमारे हाथ पांव चलते हैं, हमारी डाइजेशन होती है, हमारी नजर, हमारे कान वगैरह, ये सब पीछे कारखाना है। लेकिन ये जो आगे का 8 अंश जितना ब्रेन है, इसमें अक्ल है, इसमें रूह है। और इस ब्रेन के अंदर जमीन आसमान को जानने की इल्म की ताकत है। इसी ब्रेन के वो भाग में जो अगला भाग है हमारी परेशानी से, इन दो आंखों के अंदर जहां ब्रेन में अक्ल रहती है, इंटेलिजेंस स्टे करती है, वहां एक आंख है कि जो आंख बंद है, इसको थर्ड आई कहने वाले भी कहते हैं, इसको इंटरनल आई भी कहते हैं, इसको स्पिरिचुअल आई भी कहते हैं, कुछ भी नाम दे दो, लेकिन हमारे अंदर एक और आंख है। जब वो आंख खुलती है तो बाहर कुछ नहीं दिखता और अंदर हिसाब बगैर की दुनियाएं दिखती हैं हमारे सामने। ये तमाम यूनिवर्स सामने आ जाता है। बाहर की आंखें बंद होती हैं, अंदर की खुल जाती हैं। अब इस वक्त हमारी अंदर की आंख बंद है, बाहर की आंखें खुली हैं। ऐशो आराम किया, खाया पिया। इसकी एग्जाम्पल एक है, हमको कभी कभी रात को सपने आते हैं। जब ये रात को सपना आता है, बाहर की आंखें बंद होती है ना, तो अंदर की आंखों से यानी सपने में हम चीजें देखते हैं। और अगर हम सपने में हलवा खा रहे हैं तो अलग में हमको हलवे की खुशबू भी आएगी, स्वाद भी आएगा। मगर जब आंख खुल गई, हलवा किधर गया? तो वो जो बातुन में और जाहिर में जो फर्क है, हमने कभी बैठ के सोचा कि भला सपने में मैंने हलवा खाया तो वो क्यों दिखता नहीं है? ये इल्यूजन है, मगर इस इल्यूजन के पीछे एक लेसन है। और लेसन ये है कि जिस तरह ये इल्यूजन है कि मैंने अपने ख्वाब में सपने के अंदर हलवा खाया, वल्ला बिल्ला अगर आपकी अंदर की आंख खुल जाए तो आपको वो चीजें नजर आए, वो चीजें मिले, वो चीजें खाओ कि जो इस दुनिया में नहीं है। मगर उन तमाम चीजों की परमानेंसी, परमानेंसी का मतलब हमेशा रहने वाली परमानेंट चीज बनी है, वो सच्ची चीज है। और जो आंखों से दिखता है वो खोटी चीज है। हमारा दीन ये इस्माइली तरीका हमें रूहानियत सिखाता है। ए मोमिनो, मैं आपको आज कह रहा हूं, अपनी जिंदगी में इसको आजमा के देखो। एक छोटा बच्चा पैदा हुआ, जो ही वो बाहर आया रोता है, लेकिन हमको प्यारा लगता है, हम उसको चूमते हैं, इतना दुख उठा के माँ ने उसको जन्म दिया, मगर जो ही बच्चे के रोने की आवाज आई तो माँ उसको कलेजे से लगाती है, डिलीवरी के सब दुख भूल जाती है, बाप उठाता है, खुश होता है, वो रो रहा है, हम खुश होते हैं क्योंकि एक नया इंसान हमारी फैमिली में आया। अब ये बच्चा सोया है, दूध पी के सो गया, आंखें ऐसी सख्त जोर से बंद की हुई है, मुकम्मल इंसान है, कंप्लीट ह्यूमन बीइंग है, लेकिन आवाज तो सुनता नहीं, कान है। कभी कभी 15-20 दिन के बाद या इससे पहले उन पे आंखें खोलता है लेकिन उसको कुछ दिखता नहीं क्योंकि रजिस्टर नहीं करता। आंखों में लगभग एक महीना लगता है नजर आने के लिए, कान 3-4 महीने के बाद डेवलप होकर सुनते हैं। उसकी नाक के पास एक गुलाब का अतर का फाया रख दो, उसको कोई खुशबू का पता नहीं, कोई गंदी चीज रख दो, उसको कोई बू की कोई पता नहीं, उसकी जबान में कोई टेस्ट नहीं। मुकम्मल इंसान है लेकिन आंखें हैं नजर नहीं, कान है सुनता नहीं, नाक है सूंघता नहीं, यानी इसको ये सेंसेस नहीं है लेकिन मुकम्मल है ना, तो ये तमाम सेंसेस आस्ते 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 डेवलप होती हैं और बाहर आती हैं। ऐसा ही हमारा ये जो रूहानी मजहब है हमें याद कराता है कि जिस तरह तुम दुनिया में पैदा हुए, सब कुछ होने पर भी तुम कुछ नहीं थे। अभी रूहानी साइड के अंदर देखो, हम इंसान हैं, खाते पीते सब कुछ हैं, लेकिन रूहानी हिसाब में हम उस छोटे बच्चे जैसे हैं। अंदर आंख है मगर बंद है, अंदर कान है सुनते नहीं, फरिश्तों की आवाज आती है हमें लेकिन हम नहीं सुनते। हमारे अंदर स्वाद चखने की शक्ति है मगर वो स्वाद बिरयानी का समोसे का नहीं, वो अंदर का जो स्वाद है ना वो रूहानी स्वाद है कि उस जैसा स्वाद दुनिया में कहीं नहीं। अंदरूनी तौर पे हम अभी छोटे बच्चे हैं जो पैदा हुए, हमारे अंदर कुछ नहीं है। हमारे अंदर क्या है, जो बाहर की चीजें हैं हमने उनको अंदर रख लिया, झूठ बोलते हैं, गीबत करते हैं, चोरी करते हैं, दुनिया भर की बुराइयां करते हैं, लेकिन हमको कभी भी ये सेंस नहीं आई कि मैं झूठ बोल रहा हूं या मैं ये कर रहा हूं, ये ठीक नहीं। हमारे अंदर हमारी कॉन्शियस जो है वो सोई हुई है। बुराइयां करके अगर कोई मोमन जिसकी कॉन्शियस जागती है तो वो बुराई करने से पहले ही समझ जाता है कि मैं बुराई कर रहा हूं, बच जाता है। ही पंथ पूरो शूरो कोई ध्यान है। इस्माइली मजहब ये नहीं है कि आप जमात खाने आए, नियाज पिया, जुरा खाया और चले गए। भला बताओ तो मुझे नियाज क्या चीज है, हमारे ही तरीके के अंदर ये नियाज मिलता है, मस्जिदों के अंदर नियाज नहीं बांटते। हाँ हमको इधर जुरा मिलता है, हाँ कभी कभी मस्जिदों में जुरा देते हैं, लेकिन हमारा ये तरीका मुसलमानों को अजायब लगता है, तुम लोग नमाज नहीं पढ़ते। अच्छा आपके पास क्या जवाब है, आपको कोई मुसलमान पूछ ले, क्योंकि इस वक्त मैं आपको एक टीचर के तौर पे वाज कर रहा हूं, आप मेरे स्टूडेंट हो। आप में से 20 बरस की उम्र वाले को इस मजहब में 20 बरस हुए, 40 बरस की उम्र वाले को इस मजहब में 40 बरस हुए, जितनी आपकी उम्र है आपको इतने बरस इस मजहब में हुए, मैं पूछता हूं आपको क्या मिला इस मजहब में, कौन सी चीज आपको जो पहले नहीं थी और इस मजहब में आके पहले कौन सी चीज मिली। दुनिया भर की बदियां बुराइयां मेरी जमात में आए, दुनिया भर की बदियां जो हमारे अंदर नहीं होनी चाहिए। इधर मेरे को तकरीबन एक महीना हुआ, सुन के दुख होता है, हमारे घरों की फैमिली लाइफ बिगड़ गई, मियां बीवी के झगड़े बढ़ गए, मार कुटाई बढ़ गई, झूठ बोलना बढ़ गया, तेरी मेरी बढ़ गई, मात पिता को दुख देना बढ़ गया, दुनिया की बदियां हमारे अंदर बढ़ती जाती है, हमारी फैमिली लाइफ खराब हो गई। 100% नहीं हुई है, लेकिन हमारी जमात के अंदर 10% भी खराबी बहुत बड़ी चीज है, क्योंकि ये नूरानी मजहब है। ये मजहब नूरानी मजहब है, इसके अंदर 1% भी अगर कोई खराबी है तो टॉलरेबल नहीं है। मेरे को बहुत सी रिपोर्टें आई हैं, मारधार है, झगड़े हैं, एक दूसरे को बेईमान बनाने की कोशिश हो रही है। ऐसे ऐसे सवाल आते हैं कि जो नहीं आने चाहिए, और इन दुखों की वजह जो है उससे हमारा दिमाग खराब हो गया है। खराब हो जाने से मेरा मकसद ये है, मुझे रिपोर्टें मिली हैं, मैं घूमा फिरा भी हूं, पहले इतने नहीं थे, लेकिन इस दफा मेरे पास ऐसी बहुत सी बातें आई हैं कि लोग डिप्रेशन में हैं। डिप्रेशन में क्या है? दिल राजी नहीं है, खुश नहीं है, खौफ लगता है, डर लगता है, भय लगता है, एकांत फील होती है, मेरा कोई नहीं, ऐसा फील होता है मेरा कोई नहीं। मैं कल भी बोल के आया मीरा रोड के जमात खाने के अंदर, मैं फिर ये इसलिए कह रहा हूं कि लगभग सब जमातों के अंदर तेरे को कैसे पता डिप्रेशन में? डॉक्टर ने कहा दिल उदास रहता है, रोने को जी चाहता है, ये डिप्रेशन की निशानियां है। और अगर ये डिप्रेशन बढ़ जाए और ये जो दिल में बैठ जाए कि मेरा कोई नहीं, हालांकि माँ बाप बहन भाई सब कुछ है, फिर भी फील होता है मेरा कोई नहीं, तो ऐसा इंसान जो बहुत हाई डिग्री पे चले जावे तो फिर आपघात कर लेता है, और आपघात हमारे मजहब में हराम है, उसकी सारी इबादत बंदगी नेकियां बर्बाद हो जाती है, घरों की लाइफ भी खराब। और एक और नई चीज यह निकली कि डॉलर कहां मिलते हैं? पुणे में नहीं मिलते, बंबई में नहीं मिलते, इंडिया में नहीं मिलते, कहां मिलते हैं? यूनाइटेड स्टेट्स में मिलते हैं। और जवानों के अंदर ये बात आ गई, चलो यूनाइटेड स्टेट्स चलेंगे, हमारा मौला नाराज है, हजर इमाम इस बात में नाराज है कि तुम इल्लीगली खाते पीते हालत को छोड़ के वहां डॉलर कमाने के लिए जाओ, वहां जाके हालत खराब होती है, जितने आप यहां सुखी हो डॉलर के बगैर, वहां जाके डॉलर मिलेंगे मन का सुख चला जाएगा, कैरेक्टर बिगड़ जाएगा, सोच विचार खराब हो जाएंगे। इंसान का जो कैरेक्टर जो है वो एक आला चीज है, आला चीज है, वो कैरेक्टर है, जिसको हजरत इमाम बार बार अपनी तालीफों और फरमानों के अंदर कहता है एथिक्स ऑफ इस्लाम। एथिक्स ऑफ इस्लाम का मतलब है कि प्योर जीवन गुजार, झूठ न बोलो, किसी की निंदा न करो, किसी पे खोटी तोहमत आरोप मत लगाओ, किसी का माल न खाओ, भूल से भी अगर किसी के पैसे आपके पास आ गए उसको वापस लौटा दो, नेकी से रहो। मेरे भाइयों, मेरे बहनों, मेरे बच्चों, आधी रोटी खाओ मगर सुख की खाओ, दो रोटियां के जो दुख से मिलती हैं, ऐश आराम से मिलती हैं, गलत तरीके से मिलती हैं, गुनाह करके मिलती हैं, वो दो रोटियां हमें दुख देंगी, लेकिन सुख की आधी रोटी उन दो रोटियों से बहुत अच्छी है। आशा जी पेट कारण पाप कमावे, फिर उन्हें कोई चीज बाकी नहीं रखी, ए भट पड़ियो पेट है ना, हमको अच्छे कपड़े चाहिए, ये सब पेट के लिए है। पीरसन कबीर जी महाराज कहते हैं पेट के लिए गुनाह करते हो, बच पड़ा लानत है तेरी जिंदगी के ऊपर, ये जिंदगी किस काम की। कभी कभी बैठ के मलन सूतन मदर फरमाया करते थे, बैठ के विचार किया करो। आप ख्याल करो दिनदारो, एक मुर्गी जब भी जिंदा होती है तो अंडे देती है, और आप उसको काट के खा जाओ तो गोश्त देती है, आपका पेट भरती है। क्या हम मुर्गी जैसे भी नहीं कि किसी के काम आए? स्वार्थ हूं पर मैं और कोई नहीं, खुद गर्जी लालच क्या है हमारी जिंदगी? जानवरों जैसी भी नहीं, गाय सारी जिंदगी दूध देती है, मर जाती है तो चमड़े और हड्डियां हमारे काम आते हैं। हम तो जिंदगी के भी किसी काम ना आए, मरने के बाद तो क्या काम आएंगे, जमीन में दफन हो जाएंगे, कोई काम के नहीं। आदमी जब ये मर जाता है तो उसको जानवर भी नहीं खाते, क्योंकि वो गंध है। ए मोमिनो, हम इस्माइली हैं, हजर इमाम के रूहानी बच्चे हैं। हमारे अमल, हमारा आमाल, हमारे ख्याल, हमारे विचार, हमारा उठना बैठना नूरानी होना चाहिए। अपनी फैमिली के झगड़े दूर करो, झूठ बोलना बंद करो, किसी का माल खाना बंद करो, गीबत बंद करो, निंदा बंद करो, खराब संगत सोबत बंद करो, और अपनी नूरानी लाइफ के लिए तैयारी करो। हमारे सामने एक बरस से कम नई सेंचुरी नहीं बल्कि मिलेनियम जारी होता है। 2000 सन शुरू होता है 1 जनवरी 1920 1900 पे। ए मोमिनो, 19200 तो नहीं रहेगा, 2000 1 जनवरी, इस नए मिलेनियम में जिसको एक साल बाकी है, बल्कि इसी साल दुनिया के अंदर बहुत सी खराबियां भी पैदा होंगी, बहुत सी टेक्नोलॉजिकल और साइंटिफिक डेवलपमेंट भी होगी। मौलाना हजर इमाम ने गए जून महीने के अंदर लीडर्स की एक कॉन्फ्रेंस थी, उसमें मौला पूछते हैं, वेल माय लीडर्स, आर योर यंगस्टर्स रेडी, क्या तुम्हारे जवान तैयार हैं? तो एक दूसरे का मुंह देखने लगे, खुदावंद काहे के लिए। बाबा फरमाया, नया मिलेनियम आता है तो तुम्हारे जो यंगस्टर्स हैं वो तैयार हैं। मौला किस बाबत में सफरमाया के इस नए दौर के अंदर जो बनाव बनने वाले हैं उनका सामना करने बर्दाश्त करने के लिए तुम्हारे यंगस्टर्स तैयार हैं? यंगस्टर्स हाँ तैयार हैं। एक पासपोर्ट पे 5 जने जाएं, अमेरिका पहुंचे, डॉलर कमाए, इसके लिए तैयार है ना? मेरे बच्चों, ऐसा ना करो। एजुकेशन को कुर्बान करके डॉलर के पीछे जाना, और उसमें बहुत से माता पिता का भी मांग है, वो उत्तेजन देते हैं कि बच्चा उधर जावे और उधर से हमको डॉलर भेजे और हम यहां बैठे बैठे खाएं, माँ पिता का भी कसूर है। मगर इस जिंदगी में रूहानियत नहीं है, स्पिरिचुअलिटी नहीं है, दिल के अंदर वो जो प्रेम भावना है, प्यार है, मोहब्बत है, मां बाप की मोहब्बत है, मां बाप की रिस्पेक्ट है, घर के अंदर
भाई भाई की मोहब्बत, बहन भाई की मोहब्बत है, वाइफ हस्बैंड की मोहब्बत है, माता पिता की बच्चों की मोहब्बत है, हम अपने जमात के अंदर आते हैं तो हमें एक दूसरे की मोहब्बत है, मोहब्बत, लव, अफेक्शन, आज वो किधर गई? स्वार्थ वृत्ति पैदा हो गई, होपनी पैदा हो गई, लालच पैदा हो गया। इससे हमारा इस्माइली दीन का, इस्माइली मजहब का, इस्माइली तरीके का जो एम है वो तो मिट गया। क्या एम है हमारा? कि मौत के बाद हम खुदा के नूर में जाएं, ये हमारा एम है। ये जिंदगी कुर्बान करके वो आखिरत की जिंदगी जो है कि जिसका कोई एंड नहीं, उसकी खुशियों का कोई हिसाब नहीं, बाकी तो दीनदारों क्या है यहां। फिर भी हमको हमारे इमाम ने कि आप अपन मुसाफरी करो, ट्रेन में बैठो, थर्ड क्लास में बैठो कि फर्स्ट क्लास में बैठो, स्टेशन पे एक ही टाइम पे पहुंचोगे, लेकिन एक बात बनेगी कि फर्स्ट क्लास वाला आराम से जाएगा, थर्ड क्लास वाला थोड़ा दुखी होकर जाएगा। तो ये जो इस्माइली तरीका है ये फर्स्ट क्लास है, और इस्माइली तरीका हमें दुनिया के अंदर भी अच्छा जीवन गुजारने के लिए हुक्म करता है। अच्छे मकान है, अच्छे खाओ पियो, आराम करो, अच्छे कपड़े पहनो, लेकिन ये पैसा किस रास्ते से आता है इसका ख्याल रखो। मैं फिर रिपीट करके कहता हूं, आधी रोटी खाओ मगर सुख की खाओ। ऐसा रिजिक नहीं चाहिए कि जिससे हमारी आत्मिक शक्ति को, हमारी स्पिरिचुअलिटी को नुकसान हो। हमें ऐसा रिजिक नहीं चाहिए कि हमारे दिलों दिमागों के अंदर शैतान पड़ जावे। हमें पवित्र जीवन गुजारना है, पाक और सुख का जीवन गुजारना है, और अगर हम हजर इमाम के फरमानों पर अमल करते रहे तो दिलदार इंशाल्लाह हम दुनिया में भी सुखी बनेंगे, और बने हैं, बने हैं। जो आपकी उम्र इधर 60 बरस के जो बुजुर्ग हैं उनको पूछो कि वो 50 वर्ष पहले कैसे थे और आज कैसे हैं। आज अल्हम्दुलिल्लाह हम बहुत अच्छे हैं। मजहब मोहब्बत सिखाता है, प्रेम सिखाता है, हमको अफेक्शनेट बनाता है, रहीम बनाता है, दया भावना सिखाता है, एक दूसरे के साथ मदद करना सिखाता है। और अगर हमारे पास कुछ भी रकम है, पैसे हैं, और मेरा कोई इस्माइली भाई या मेरा कोई सगा कुटुंबी दुख में है तो मैं उसकी थोड़ी सी भी मदद ना करूंगा? जरूर करो, और उसकी मदद करना मौला को बहुत राशि करता है। एक दूसरे की मदद करो, एक दूसरे का काम करो, और जो कुछ भी हमने कमाया है वो सिर्फ हमारे लिए नहीं है, हमारी फैमिली के लिए भी है, हमारे सगे कुटुंबियों के लिए भी है, और हमारी कंट्री के लिए भी है। जिस जगह हम रहते हैं उस जगह भी बराबर, नेक बनो, अच्छे बनो, क्लीन बनो, ऑनेस्ट बनो, सिंसियर बनो, सीरियस बनो, और दिन और दुनिया के ऊंचाई पे पहुंचो। राइज हायर, मेंटली भी, स्पिरिचुअली ऊंचे उठ। हम बाजार जाते हैं, कुत्ता हमें भौंकता है, तो हम तो कुत्ते को नहीं भौंकते। इसी तरह से अगर किसी ने हमारा कुछ बुरा कर दिया तो उसका रिटेलिएशन करना, तो ये तो ऐसा है कि कुत्ते ने भौंका और हम भी भौंके। हमें ऊंचा बनना है, हायर थिंकिंग वाला बनना है, और बुरियों बुराइयों से अपने आप को पाक करना है। रसूल अकरम मोहम्मद मुस्तफा की जो लाइफ है उस लाइफ को देखो, रसूलुल्लाह की लाइफ पढ़ो, और नबी करीम ने किस तरीके से अपनी जिंदगी को, इस्लाम की जिंदगी को पेश किया। छोटी सी बात करता हूं, रसूलुल्लाह ने नवा नवा इस्लाम इंट्रोड्यूस किया। मक्का जो था वो नबी करीम का जन्मभूमि है, मगर वहां यहूदी बहुत थे, और इतनी ओपोजिशन हुई नबी को, अपने रिश्तेदारों से भी हुई, यहूदियों से भी हुई, क्रिश्चियनों से भी हुई, तो नबी को लोग हेट करते थे जो दुश्मन थे, और दुश्मन हेट करे उसमें कोई नई चीज नहीं थी। रसूल अकरम एक रास्ते से गुजरते थे और दूसरे रास्ते से घर वापस आते थे, तो हुजूर एक दिन ऐसा निकले तो बाई चांस एक यहूदी बाई बड़ी उम्र की थी और वो भी नबी को हेट करती थी, अपने घर में झाड़ू निकाल के वो जो कचरा था ऐसा फेंकने के लिए अपनी बालकनी में आई। जब वो बालकनी में कचरा लेके आई तो उसकी नजर पहुंची कि रसूलुल्लाह आ रहे हैं, वो ठहर गए। जब ही रसूल अकरम उसकी खिड़की के नीचे आए, इसने ये कचरा नबी के ऊपर फेंक दिया, लेकिन रसूलुल्लाह ठहरे नहीं, ऊपर भी नहीं देखा, ऐसा ही चलते रहे, कचरा झाड़ दिया, चले गए। दूसरे दिन ये औरत बार बार खिड़की में से देखे, कचरा इकट्ठा करके रखा है। नबी आए, ये इंतजार करती 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 जब ये रसूल ने किया, इसने कचरा फेंक दिया। ऐसा लगभग एक महीने तक चला और उसकी मकान के नीचे यहूदी की एक दुकान थी और सामने दुकान थी, ये सब लोग हंसे, नबी के ऊपर कचरा पड़े और ये लोग हंसे। एक दिन नबी करीम पास हुए मगर ऊपर से कचरा नहीं गिरा, नबी ठहर गए।